यो रेडियो नेपाल हो। बिहान 7 बजेको समाचारमा स्वागत छ। म सन्तोष रेग्मी। शुरूमा प्रमुख समाचार। प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीद्वारा संयुक्त रूपमा विराटनगर स्थित एकीकृत भन्सार जाँच चौकीको उद्घाटन। दुई देशबीच उत्पन्न समस्या समाधान गर्नुपर्नेमा प्रधानमन्त्री ओलीद्वारा समकक्षी मोदीको ध्यानाकर्षण। प्रतिनिधि सभाको सभामुख पदमा नेकपाका नेता अग्निप्रसाद सापकोटाको मात्र उम्मेद्वारी। प्रतिनिधि सभाको ओज गरिमा र मूल्य उच्च बनाइराख्न आफ्नो प्रयास केन्द्रित रहने नेता सापकोटाको भनाई। धादिङमा मिनी ट्रक दुर्घटना हुँदा 7 जनाको मृत्यु। मकवानपुर स्थित दामनको रिसोर्टमा मृत्यु भएका 8 जना भारतीयको शनाखत। र रिपब्लिकन पार्टीको बहुमत रहेको अमेरिकी संसदको माथिल्लो सदन सिनेटमा राष्ट्रपति ट्रम्पमाथि लगाइएको महाभियोगको प्रस्तावमा छलफल चल्दै गर्दा सम्बद्ध दस्तावेज र प्रमाण पेश गर्नु नपर्ने सिनेटको ठहर। समाचार अब विस्तारमा। प्रधानमन्त्री केपी शर्मा ओली र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले विराटनगर स्थित एकीकृत भन्सार जाँच चौकीको संयुक्त रूपमा हिजो उद्घाटन गर्नुभएको छ। प्रधानमन्त्री ओलीले सिंहदरबार र भारतीय प्रधानमन्त्री मोदीले भारतको नयाँ दिल्लीबाट भिडियो कन्फरेन्स मार्फत एकै समयमा एकीकृत जाँच चौकीको उद्घाटन गर्नुभएको हो। एकीकृत भन्सार जाँच चौकीको संयुक्त उद्घाटनपछि प्रधानमन्त्री ओलीले जाँच चौकीसहित पछिल्ला संयुक्त प्रयासहरू नेपाल र भारत सम्बन्धको प्रतीक भएको बताउनुभयो। प्रधानमन्त्री ओलीले नेपाल सरकारले लिएको समृद्ध नेपाल सुखी नेपालीको लक्ष्य र भारत सरकारको सबका साथ सबका विकास भन्ने लक्ष्य हासिल गर्न दुवै सरकारले सहकार्य गरी अघि बढ़नुपर्नेमा जोड़ दिनुभयो। प्रधानमन्त्री ओलीले दुई देशबीच सुल्झन बाँकी रहेका समस्याहरू आपसी संवादबाट सुल्झाउने समय आएको बताउनुभयो।
These projects are the symbols of close friendly relations between Nepal and India. The timely completion of such bilateral projects has not only delivered tangible outcome but also brightened the prospect for even deeper cooperation between our two countries. The current government of Nepal has the aspiration of Samriddha Nepal, Sukhi Nepali. Your government has a vision of Sabka Saath, Sabka Vikas and Sabka Vishwas to make our countries prosperous and our people. All pending issues through dialogue in the lasting interest of our two countries and majority government in both countries is an opportune moment. My government remains committed to working closely with the government of India towards this end.
त्यस क्रममा प्रधानमन्त्री ओलीले भारतीय प्रधानमन्त्री मोदीलाई नेपाल भ्रमणको निमन्त्रणा पनि दिनुभयो। त्यस अवसरमा भारतीय प्रधानमन्त्री मोदीले दुई देशबीच व्यापार आवतजावतमा सहज र सरल बनाउन भारत सरकार प्रतिबद्ध रहेको उल्लेख गर्नुभयो। भारतीय प्रधानमन्त्री मोदीले यो दशक नेपाल र भारत सम्बन्धको स्वर्णिम दशकका रूपमा रहने बताउनुभयो।
नेबरहुडमा मैं सारे मित्र देशों के साथ आवागमन को सरल और सुचारू बनाने और हमारे बीच व्यापार संस्कृति शिक्षा इत्यादि सभी क्षेत्रों में संपर्क को और सुगम बनाने के लिए भारत प्रतिबद्ध है। बीते कई वर्षों में भारत नेपाल संबंधों में अभूतपूर्व प्रगति देखने को मिली है। हमारा सहयोग और विकास की पार्टनरशिप तेजी से आगे बढ़ रहे हैं। हमने कई नए क्षेत्रों में भी सहयोग शुरू किया है। मेरी कामना है कि नए वर्ष में आपके सहयोग और समर्थन से हम अपने संबंधों को और ऊंचाई पर ले जाएं और यह नया दशक भारत नेपाल संबंधों का स्वर्णिम दशक बने।
भारतीय प्रधानमन्त्री मोदीले भारत नेपाल सम्बन्धमा नयाँ आयाम थपिएको विश्वास व्यक्त गर्नुहुँदै आगामी दिनमा दुई देशबीचको सम्बन्धले नयाँ उचाइ लिने विश्वास पनि व्यक्त गर्नुभयो। नेपाल सरकारलाई भारत सरकारले एकीकृत जाँच चौकी निर्माण सम्पन्न गरी हस्तान्तरण गरेको हो। त्यसै गरी भारत सरकारको सहयोगमा पुननिर्माण गरिएका गोर्खा र नुवाकोटका भूकम्प पीड़ितका 50,000 घर हिजै हस्तान्तरण गरिएको थियो। यसै सन्दर्भमा एकीकृत भन्सार जाँच चौकीको स्थापनाबाट आर्थिक विकासमा कस्तो मद्दत पुग्ला भनेर हामीले विराटनगरमा केहीलाई सोधेका छौं।
म प्रकाश मुदा मोरङ व्यापार संघको अध्यक्ष। सबैको लागि एउटा ऐतिहासिक दिन भन्नुपर्छ, खुशीको पल। यसमा सम्पूर्ण सुविधाहरू एउटै थलोमा हुन्छ र व्यापारको लागि एउटै थलोमा सम्पूर्ण सुविधा हुँदाखेरि सहजीकरणको काम हुन्छ। उद्योग व्यवसायमा यसले धेरै ठूलो टेवा पुर्याउँछ। कस्ट कम हुनु र कस्ट कम भएपछि सबै व्यापारहरू बढ्छ।
मेरो किशोर साई भन्सार एजेन्टको उपाध्यक्ष। नेपाल भारतको दौत्य सम्बन्ध विस्तार हुनुका साथै पूर्वाञ्चल क्षेत्र लगायत सम्पूर्ण नेपालमा ट्रेड फेसिलिट हुनेछ। ट्रान्सपोर्टेशनको सुविधा भएर दिनको 500 सम्म गाड़ीहरू नेपालभित्र छिर्ने सहज रूपमा प्रवेश गर्ने भएको हुनाले हाम्रो बाटोको आवागमन जुन हिजो जाम र बन्द प्रक्रियाले गर्दा 10 दिन 15 दिन हामी लाग्थ्यो त्यो आज एकै दिनमा भएर नेपालभरिमा विस्तारित हुन्छ र यसले नेपालको भविष्य र आर्थिक समृद्धितर्फ डोर्याउँछ भन्ने कुरा जसले गर्दा व्यापारमा विस्तार हुन्छ भन्ने कुरा मलाई लागेको छ।
म नवीनिता रिजाल विराटनगरको हो म सहज हुन्छ यसले गरेर व्यापार क्षेत्र पनि लाई पनि राम्रो हुन्छ जस्तो लाग्छ आर्थिक विकासमा सहयोग पुऱ्याउँछ यसले
म राकेश सुराना उद्योग संगठन मोरङको इलेक्टिङ प्रेसिडेन्ट जुन ज्याम हाम्रो लरीहरू जुन पाँच पाँच दिन चार चार दिन जुन क्यूमा बस्ने पर्ने अवस्था थियो त्यो अवस्थाको अन्त्य हुन्छ काम फास्ट ट्र्याकमा हुन्छ करोडौं रुपियाँ जुन ड्यामेज डिटेन्सनमा जान्थ्यो त्यो सेभ हुन्थ्यो र इण्डिया कस्टम र नेपाल कस्टम एउटै ठाउँमा भइसकेपछि काम एकदम फास्ट ट्र्याकमा हुन्छ र रेलवे पनि शुरू भइसकेपछि कन्टेनराइज कार्गोहरू पनि बाहिर रेलवे आउँदाखेरि यसमा कस्ट सेभिङ धेरै नै हुन्छ
म सुजन थापा विराट व्यापार संघको अध्यक्ष यो हाम्रो लागि पूर्वको उद्योग व्यवसायको लागि र आम पब्लिकको लागि चाहिँ धेरै राम्रो कुरो हो यसले गर्दाखेरि अब व्यापार बिजनेसमा सहजीकरण हुन्छ
म उद्योग संगठन मोरङको पूर्व अध्यक्ष शिवशंकर अग्रवाल विराटनगर र यसको छेउछाउका सबै उद्योगीहरूले चाहिँ एउटा सुविधाजनक साधन भएको छ भनौँ न भन्सारमा बेसी समय नलाग्ने भएकोले हाम्रो विलम्ब शुल्कहरू बचत हुने र हाम्रो निर्यात र आयात दुवै कम्पिटेटिभ हुने हामीले आशा गरेका छौं
म सुशील जोशी नेपाल भारतको जुन ट्रेड प्लस थर्ड कन्ट्रीको ट्रेडहरू यसमा बढ्छ बढ्नको कारण के छ कि यो फेसिलिटेटेड आईसीपी हो फेसिलिटेटेड आज तुरन्तै गाड़ी आउने तुरन्तै जाने जो त्यसले गर्दा के छ कि कुनै पनि यो कोस्टिङ छ त्यो कोस्टिङ नेचुरली छ यो कम हुन्छ आर्थिक कारोबारमा पनि वृद्धि हुन्छ साथै यसमा राजस्वलाई पनि यसले टेवा पुर्याउँछ
प्रतिनिधि सभाको सभामुख पदमा नेपाल कम्युनिष्ट पार्टी नेकपाका नेता अग्निप्रसाद सापकोटाको मात्रै उम्मेद्वारी परेको छ नेता सापकोटा बाहेक सभामुख पदका लागि अन्य पार्टीका तर्फबाट कसैले पनि उम्मेद्वारी दर्ता नगरेकाले उहाँ निर्विरोध निर्वाचित हुनुहुने निश्चित भएको छ संघीय संसद भवन नयाँ बानेश्वरमा हिजो उम्मेद्वारी दर्ता गराउनुभएका नेकपाका नेता सापकोटाको प्रस्तावकमा नेकपा संसदीय दलका उपनेता सुभाष चन्द्र नेमवाङ हुनुहुन्छ भने समर्थकमा नेकपाका प्रमुख सचेतक देव गुरूङ त्यसै गरी नेकपाका नेता एवं पूर्व सभामुख ओनसरी घरती र राजपा नेपालका नेता लक्ष्मणलाल कर्ण रहनु भएको छ उम्मेद्वारी दर्तापछि संचारकर्मीहरूसँग नेता सापकोटाले जननिर्वाचित प्रतिनिधि सभाको ओझ गरिमा र मूल्यलाई उच्च बनाइराख्न आफ्नो प्रयास केन्द्रित हुने बताउनुभयो
सार्वभौम सत्ता सम्पन्न जननिर्वाचित सर्वोच्च संस्थाको ओज गरिमा र यसको मूल्य मान्यतालाई अझ उच्च पार्दै भगिराख प्रयत्न गर्नेछ
सभामुख पदको निर्वाचन यही माघ 12 गते हुने कार्यक्रम छ प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रतिनिधि सभाको सभामुख पदमा उम्मेद्वारी दिएन नेपाली कांग्रेस संसदीय दल कार्य समितिको हिजो सिंहदरबारमा बसेको बैठकले सत्तारूढ़ दलसँग सभामुख पदका लागि यथेष्ट बहुमत रहेको र सभामुख पद आफैमा तटस्थ पद भएकाले उम्मेद्वारी नदिने निर्णय गरेको बैठकपछि नेपाली कांग्रेसका नेता सुरेन्द्र पाण्डेले जानकारी दिनुभयो धादिङको नीलकण्ठ नगरपालिका 8 मैदेव भन्ज्याङमा मिनी ट्रक दुर्घटना हुँदा हिजो 7 जनाको मृत्यु भएको छ जिल्ला प्रहरी कार्यालय धादिङका एसपी रविन्द्र रेग्मीका अनुसार 6 जनाको घटनास्थलमा र 1 जनाको जिल्ला अस्पताल धादिङमा उपचारका क्रममा मृत्यु भएको हो मृत्यु हुनेहरूमा नीलकण्ठ नगरपालिका 2 भूलभुलेका विदुर गुरूङ ध्वज बहादुर गुरूङ सुनिल भनिने तिलक बहादुर गुरूङ पूर्णमान श्रेष्ठ प्रेम बहादुर गुरूङ बेलबहादुर गुरूङ र सेते गुरूङ रहेको छन् त्यसैगरी दुर्घटनामा गम्भीर घाइते भएका 15 जनालाई उपचारका लागि काठमाडौँ ल्याइएको र अन्य घाइतेको जिल्ला अस्पताल धादिङमा उपचार भइरहेको पनि प्रहरीले जनाएको छ धादिङको ज्वालामुखी गाउँपालिका 4 ढोला मण्डलीको दर्शन गरेर फर्कँदै गरेका यात्रु चढ़ेको मिनी ट्रक दुर्घटना भएको हो मिनी ट्रकमा अन्दाजी 45 जना यात्रु रहेको प्रहरीले जनाएको छ मकवानपुरको थाहा नगरपालिका 4 दामनस्थित पानोरमा रिसोर्टमा मृत्यु भएका 8 जना भारतीय पर्यटकको शनाखत भएको छ मृत्यु हुनेहरूमा भारत केरलाका 38 वर्षीय रंजीत कप त्यसै गरी 34 वर्षीय इन्द्र कप 37 वर्षीय प्रवीण 32 वर्षीय सरिया 5 वर्षीय अभि 7 वर्षीय अर्चना 5 वर्षीय वैष्णव र 9 वर्षीय बन्द्रा रहेको प्रहरी निरीक्षक लल्लन प्रसाद कुर्मीले जानकारी दिनुभयो रिसोर्टको कोठामा हिजो राति बसेका पर्यटकले हिटर बालेर सुतेका कारण निसासिएर उनीहरूको मृत्यु भएको हुन सक्ने जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ नेपाल घुम्न सँगै आएका 15 भारतीय पर्यटक मध्ये 8 जनाको मृत्यु भएको हो हिजो बिहान बेहोश अवस्थामा फेला परेपछि उनीहरूलाई उपचारका लागि हेलिकप्टरबाट काठमाडौँको हेम्स अस्पताल ल्याइएको थियो मुगलिन नारायणगढ सड़क खण्ड अन्तर्गत इच्छा कामना गाउँपालिका वड़ा नम्बर 6-3 खोला नजिक 3 नम्बर पुलमा गैराती ठूलो सुक्खा पहिरो जाँदा अवरूद्ध भएको यातायात राति 2:30 बजेतिर हटाई यातायात सुचारू गरिएको छ प्रदेश नम्बर 2 पछिल्लो समयमा महिला हिंसा न्यूनीकरणका लागि विभिन्न प्रयासहरू गरिएका छन् दाइजो प्रथा अशिक्षा र गरीबी महिला हिंसा नियन्त्रणका क्षेत्रमा चुनौतीका रूपमा देखा परेको छ जनकपुरबाट संवाददाता अजय कुमार झाको यो रिपोर्ट
प्रदेश नम्बर दुई का अधिकांश जिल्लाहरूमा महिला हिंसाको घटनामा वृद्धि भएपछि यसको नियन्त्रणमा प्रहरी लागे पनि सामाजिक चेतना तथा कुसंस्कारका कारणले हिंसा भइ नै रहेको छ। महोत्तरीको एकडाँडा गाउँपालिकाका उपाध्यक्ष एवं न्यायिक समितिका संयोजक मजबी खातुन,
जनचेतनामूलक कार्यक्रम हमसब कर रहल छी। गाउँ घरमे महिला सब होइए न, जे हुनकर सबके बहुते अनुभव न रहै छै, ताहिके चलते हमसब हरेक ठाउँ पर कार्यक्रम कर रहल छी महिला सबके सम्बन्धी। हमसब एकटा गाउँपालिकामे नीकसँ काज हो रहल महिला सम्बन्धी।
महिला हिंसालाई कसरी प्रभावकारी किसिमले नियन्त्रण गर्न सकिन्छ? नेकपा प्रदेश सभा सदस्य मंजू यादव,
पालिका छ त्यहाँबाट चाहिँ महिला हिंसा मुक्त भनेर नीति तथा कार्यक्रममै दर्ज गर्नु पर्यो। त्यस पछाडि प्रदेश सभामै पनि जहाँ जहाँ 50% कुरा हाम्रो प्रदेश सरकारले हरेक मञ्चमा गर्नुहुन्छ, तर 50% प्रदेश सरकारमा छैन, त्यो पनि एउटा हिंसाको ज्वलन्त उदाहरण।
उहाँ मात्र होइन, राजपाका प्रदेश सभा सदस्य डाक्टर रीना यादवले पनि हिंसा न्यूनीकरणका लागि प्रयास गर्ने बताउनु भयो।
दो नम्बर प्रदेशमै सबसे ज्यादा सामने आया है। अब ये कारण कुछ भी हो सकता है, क्योंकि प्रदेश पहली बार बना है, क्या पता इस बार ज्यादा रिपोर्ट लिखाई गई है या ये घटनाएं सामने आई है, ये भी एक कारण हो सकता है। और क्या सही में बढ़ गया है, ये भी एक कारण हो सकता है। दाड़ी तो यहाँ पर बालिका महिलाएं हो रही।
महिला हिंसा नियंत्रण का लागि शिक्षा को स्तर वृद्धि गर्न तथा रोजगारी प्रदान गर्नका लागि छोरी बीमा, छात्रा छात्रवृत्ति, छात्रा शौचालय, आत्मरक्षा तालिम जस्ता कार्यक्रम प्रदेश सरकारले सञ्चालन गरेको छ। यसका बावजुद पनि महिला हिंसा कम नहुनुको बारेमा प्रदेश नम्बर दुई का सामाजिक विकास मन्त्री नवल किशोर शाह,
आर्थिक सम्पन्नता जबसम्म आउँदैन आफ्नो खुट्टामा महिला दिदी बहिनीहरू लाग्नुहुन्न, तबसम्म खालि सिद्धान्तको कुरा गरेर मात्रै हुँदैन। हामीले विभिन्न चरणमा महिला हिंसा कसरी कम हुन्छ विभिन्न कार्यक्रम पनि राखेका छौं।
महिला माथि हुने गरेको भेदभाव तथा लैंगिक हिंसा कम गरेर राज्यको विभिन्न ठाउँमा महिलाको उपस्थिति बढाउँदै जानुपर्ने अवस्था रहेको छ। अजय कुमार झा, रेडियो नेपाल, जनकपुर धाम।
वाउ, रियल मै छिटो
डाउनलोड त झनै फास्ट।
हे गाइस, के छ त्यस्तो फास्ट?
एनटीसीको 4G
प्रस्तुत छ नेपालस फास्टेस्ट 4G LTE एडवान्स नेटवर्क का साथ।
यो त साच्चै नै फास्ट रहेछ।
पछिल्लो पुस्ताको NT4G LTE बिना रोकटोक 250 MBPS सम्मको डाउनलोड, साथै HD मुभीजको भरपूर मजा। NT4G LTE सुचारू गर्नका लागि डायल गर्नुहोस् *444# नेपाल टेलिकम, राष्ट्रको संचार।
बाँकी समाचार। उपप्रधान एवं रक्षा मन्त्री ईश्वर पोखरेलसँग बेल्जियमका राजकुमारी एस्ट्रिडले शिष्टाचार भेट गर्नुभएको छ। रक्षा मन्त्रालयमा हिजो भएको भेटका अवसरमा उपप्रधानमन्त्री पोखरेलले नेपाल र बेल्जियम बीच रहिआएको घनिष्ठ सम्बन्धलाई दुई देशबीच व्यापार, लगानी र पर्यटनको विस्तार मार्फत थप फराकिलो र प्रतिफलमुखी बनाउनु आवश्यक रहेको बताउनुभयो। उपप्रधानमन्त्री पोखरेलले राजकुमारी एस्ट्रिडको नेपाल भ्रमणबाट भ्रमणवर्ष सन् 2020 बेल्जियमका नागरिकलाई नेपाल भ्रमण गर्न प्रोत्साहन मिल्ने विश्वास व्यक्त गर्नुभयो। उपप्रधानमन्त्री पोखरेलले लामो राजनीतिक संक्रमणपछि नेपालमा राजनैतिक स्थायित्व कायम भई मुलुक आर्थिक समृद्धितर्फ अग्रसर भएकाले सरकारले अघि सारेको समृद्ध नेपाल सुखी नेपालीको अभियानमा सबै मित्र राष्ट्रहरूबाट सहयोगको अपेक्षा गरिएको उल्लेख गर्नुभयो। त्यस अवसरमा बेल्जियमकी राजकुमारी एस्ट्रिडले आफू अध्यक्ष रहेको बेल्जियमको डमिन फाउण्डेशनले विश्व स्वास्थ्य संगठनसँगको सहकार्यमा नेपाल लगायतका मुलुकका विभिन्न स्थानमा कुष्ठरोग र क्षयरोगको निवारणका क्षेत्रमा महत्वपूर्ण काम गरिरहेको जानकारी गराउनुभयो। गृहमन्त्री रामबहादुर थापाले पछिल्लो समय नेपाल र चीन बीचको सम्बन्ध सुदृढ हुँदै गएको बताउनु भएको छ। अरणिको समाज नेपालले काठमाण्डुमा हिजो आयोजना गरेको कार्यक्रममा मन्त्री थापाले नेपाल र चीन बीचको सम्बन्ध प्राचीन कालदेखि रहँदै आएको बताउनुहुँदै पछिल्ला वर्षमा नेपाल र चीन बीचको सहकार्य थप घनीभूत हुँदै गएको बताउनुभयो। मन्त्री थापाले चीन र नेपाल प्राकृतिक रूपले मात्र नभई सांस्कृतिक र सामाजिक रूपले पनि जोड़िएकाले यसलाई थप निरन्तरता दिनुपर्नेमा जोड़ दिनुभयो। कार्यक्रममा नेपालका लागि चिनिया राजदूत हो व्यान्छीले नेपाल र चीन बीचको सम्बन्ध धेरै पुरानो भएको बताउनुहुँदै नेपालको विकासका लागि चीनको सधैं साथ र सहयोग रहने प्रतिबद्धता व्यक्त गर्नुभयो। अर्थमन्त्री डा युवराज खतिवड़ाले मुलुकको अर्थतन्त्र सुदृढ़ सरल र स्थायी मार्गमा अघि बढ़िरहेको बताउनु भएको छ। कृषि विकास बैंकको 53 वार्षिक उत्सवका अवसरमा काठमाडौँमा हिजो आयोजित कार्यक्रममा अर्थमन्त्री खतिवड़ाले मुलुकको आर्थिक वृद्धि 6-8% बीचमा हुने बताउनुभयो। अर्थमन्त्री डा खतिवड़ाले नेपालको समग्र वित्तीय प्रणाली र बैंकिङ प्रणाली दक्षिण एशियामा सबैभन्दा सुदृढ़ प्रणालीका रूपमा स्थापित भएको पनि जानकारी गराउनुभयो। राष्ट्रिय पुननिर्माण प्राधिकरणले आगामी वर्ष काठमाडौँमा अन्तर्राष्ट्रिय सम्मेलन गर्ने भएको छ। गोर्खा भूकम्पपछिको पुननिर्माणका उपलब्धि, हासिल भएका अनुभवहरू, दस्तावेज, चुनौती एवं कमी कमजोरी लगायतका विषयमा जानकारी गराउने उद्देश्यले आगामी नोभेम्बर 27 29 अन्तर्राष्ट्रिय स्तरको सम्मेलन गर्न लागि पुननिर्माण प्राधिकरणले जनाएको छ। सम्मेलन तयारीका लागि प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील गेवालीको अध्यक्षतामा आयोजक समिति गठन गरिएको छ। काठमाडौँमा हिजो आयोजित कार्यक्रममा प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत गेवालीले प्राधिकरणले हासिल गरेका उपलब्धि, कानूनी व्यवस्थाहरू भए पनि लागू हुन नसकेका कतिपय विषयहरू, नेपालको उपलब्धि अन्तर्राष्ट्रिय स्तरमा जानकारी गराउने उद्देश्यले सम्मेलन आयोजना गर्न लागि जानकारी दिनुभयो। अन्तर्राष्ट्रिय सम्मेलनको तयारीका लागि भूकम्पको 5 स्मृति दिवसका अवसरमा आगामी वैशाखमा राष्ट्रिय सम्मेलन पनि गरिने प्राधिकरणका सहप्रवक्ता मनोहर घिमिरेले जानकारी दिनुभयो। भौतिक पूर्वाधार तथा यातायात मन्त्री वसन्त कुमार नेमुवाङले सार्वजनिक यातायातका क्षेत्रमा विद्युतीय बस सञ्चालन गर्ने सरकारको योजना रहेको बताउनु भएको छ। कञ्चनपुरस्थित नवनिर्मित भीमदत्त बस पार्कको उद्घाटन कार्यक्रममा हिजो मन्त्री नेमुवाङले सरकारले सार्वजनिक यातायात सेवालाई थप व्यवस्थित बनाउनका लागि तीनवटै तहका सरकारसँग समन्वय गरी संघीय यातायात सम्बन्धी कानून ल्याउने तयारी गरिरहेको जानकारी दिनुभयो। मन्त्री नेमुवाङले निजी साझेदारी तथा दात्री निकायसँगको सहकार्यमा यातायात क्षेत्रमा प्रविधिकरण समेत गठन गर्ने गरी तयारी अगाडि बढ़ाइएको बताउनुभयो। उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्टले चीनसँग 6 नाका व्यवस्थित गरिने बताउनु भएको छ। सिन्धुलीमा हिजो आयोजित कार्यक्रममा मन्त्री भट्टले तातो पानी र केरूङ लगायत नाकालाई अझ व्यवस्थित गर्दै द्विदेशीय व्यापारलाई अगाडि बढ़ाउने विषयमा सरकारले आवश्यक काम गरिरहेको बताउनुभयो। उहाँले देशका अन्य नाकाहरूलाई व्यवस्थित र आधुनिकीकरण गरिने पनि उल्लेख गर्नुभयो। स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालले बैतडी सहित डणेलधुरा, दार्चुला र बझाङका नागरिकलाई पाएक पर्ने स्थानमा ट्रमा सेन्टर निर्माण गरिने बताउनु भएको छ। बैतडीको पाटन नगरपालिका 8 सिद्धेश्वर स्वास्थ्य चौकीको खोलपे स्थित भवन उद्घाटन गर्नुहुँदै मन्त्री ढकालले संविधानमा नै सबै नागरिकलाई निशुल्क स्वास्थ्य सेवा उपलब्ध गराउने व्यवस्था रहेको स्मरण गराउनुभयो। त्यसअघि डणेलधुरामा आयोजित कार्यक्रममा मन्त्री ढकालले एमसीसी कुनै सैन्य प्रयोजनका लागि नभएकाले सभामुखको निर्वाचनपछि सरकारले एमसीसीको फाइल संसदमा पेश गर्ने र संसदबाट कसैको रोकटोक बिना पारित हुने बताउनुभयो। महिला तथा किशोरीको ज्यान जान थालेपछि पछिल्लो समयमा सुदूरपश्चिम र कर्णाली प्रदेशमा छाउ गोठ विरूद्धका क्रियाकलापहरूलाई तीव्र पारिएका छन्। आउँदो फागुन महिनाभित्र अछाम जिल्लालाई छाउ गोठ मुक्त घोषणा गर्ने प्रतिबद्धतासहित 12 बुधे अछाम घोषणा पत्र समेत जारी गरिएको छ। अछाम संवाददाता टेकराज भण्डारीको यो रिपोर्ट।
अछामका 91 वडालाई माघ मशान्तभित्र, 10 स्थानीय तहलाई फागुन 15 र जिल्लालाई फागुन मशान्तभित्र छाउपुटी गोठमुक्त जिल्ला घोषणा गर्ने प्रतिबद्धता गरिएको छ। महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री पार्वत गुरूङ,
जुन छाउगोठ प्रथाको धेरै समाचारहरू सुन्नु पर्यो, यो समाचारलाई हामीले साँच्चै अब अछामको मात्रै सम्मानको कुरो होइन, सुदूरपश्चिमको मात्रै कुरो होइन, यो कर्णालीको मात्रै कुरो होइन, यो सिमु नेपालको कुरा हो, सिमु यो राष्ट्रको कुरा हो। त्यसैले यो प्रथा हामीले कसरी व्यवस्थापन
स्थानीय सरकारको संयोजनमा सबै सरोकारवालाहरूको समन्वयमा गोठ भत्काउँदै व्यापक जनचेतनाका कार्यक्रमसँगै जनचेतनामूलक र मनोसामाजिक परामर्श सहितको अभियान सञ्चालन गर्ने, महिनावारी सरसफाई स्वच्छता व्यवस्थापनलाई मुख्य केन्द्रमा राखी महिनावारीलाई मर्यादित बनाउन सबैले पहल गर्ने, सबै ओडा र टोल स्तरमा कार्यक्रमको प्रभावकारिताको लागि निरन्तर अनुगमन गर्ने लगायतको कार्ययोजना छ। स्वास्थ्य तथा जनसंख्या राज्य मन्त्री नवराज राउत, संसदको महिला तथा बाल बालिका समितिका सभापति निरुदेवी पालले सुदूरपश्चिम क्षेत्रले छाउपडी प्रथाका कारण बदनीयत हुनु परेकाले अब कुप्रथाको अन्त्य जरूरी रहेको बताउनुभयो। देवी देवताका कारण महिला बाहिर बस्नुपर्ने कुरा आइरहेको बेला एकजना धामी मोती कामी आफूले त्यसो गरेको छैन भन्नुहुन्छ।
महिला विवाहिता छन्, सँगै बस्छु, सँगै खान्छु, म तिनीहरूसँग
भन्दा कोही बेला छोरी राख्यो भने गर्दा कहिले भन्दैन, मैले कहिले सोध्दैन। यो गाउँघरको आफ्नो पनि छोरीलाई आज घरको एक कोठा बस्छ बाबु भन्ने गर्दा मैले जिद्दै राखेको छु, बस्ने पनि भइराखेको।
स्थानीय तहका सबै प्रमुख उपप्रमुख सरोकारवाला लगायतले थाउपडी कुप्रथा विरूद्ध ऐक्यबद्धता जनाउनुभयो। सरकारले कर्णाली र सुदूरपश्चिम प्रदेशमा यस विरूद्ध विभिन्न गतिविधि सञ्चालन गरिरहेको छ। टेकराज भण्डारी, रेडियो नेपाल, अछाम।
वीरगंज भन्सार कार्यालय परिसरभित्र रहेको सामान राख्ने यार्ड तथा गोदाममा हिजो साँझ आग लागि हुँदा ठूलो क्षति भएको छ। अचानक विद्युत सर्ट भई भन्सार यार्ड र गोदामभित्र रहेका सामग्री जलेर नष्ट हुँदा ठूलो क्षति भएको र क्षतिको विवरण संकलन कार्य अगाडि बढ़ाइएको सशस्त्र प्रहरी नायब उपरीक्षक अमर खत्रीले जानकारी दिनुभयो। आगोलाई वीरगंज, जितपुर, सिमना र कलैयाको दमकल, नेपाल प्रहरी, सशस्त्र प्रहरी, भन्सार कर्मचारीको सक्रियतामा राति 9:15 नियन्त्रणमा लिइएको पनि प्रहरीले जनाएको छ। झण्डै 75 मिटर लामो र 20 मिटर चौड़ाई भएको गोदाममा औद्योगिक कच्चा पदार्थ राखिएको र सो गोदाम साल ट्रेडिङले प्रयोग गर्दै आएको वीरगंज भन्सार कार्यालयले जनाएको छ। युवा समुदायका मुद्दामा छलफल गर्न काठमाण्डुमा हिजो सम्मेलन शुरू भएको छ। सम्मेलनको उद्घाटन गर्नुहुँदै एसिड पीड़ित 14 वर्षीय मुस्कान खातुनले महिला भएकै आधारमा कोही पनि कुनै पीड़ामा पर्ने वातावरण अन्त्य हुनुपर्ने बताउनुभयो। खातुनले प्रदेश नम्बर 2 सरकारले चलाइरहेको बेटी बचाओ बेटी पढ़ाओ अभियानप्रति लक्षित गर्नुहुँदै पहिला पढ़न जाने वातावरण बनाउन प्रदेश सरकारलाई आग्रह गर्नुभयो। कार्यक्रममा प्रतिनिधि सभाकी सुशासन समितिका सभापति शशि श्रेष्ठ, महिला अधिकार कर्मी वन्दना राणा, दुर्गा घिमिरे, मेघा शर्मा लगायतले महिला अधिकारका क्षेत्रमा धेरै उपलब्धि भए पनि अझै समानता हात पार्न भने नसकिएको बताउनुभयो। नेपाल प्रेस युनियनको 9 राष्ट्रिय महाधिवेशन आगामी चैत्र महिनामा नेपालगंजमा हुने भएको छ। युनियनको चितवनमा हिजो सम्पन्न केन्द्रीय समितिको बैठकले आगामी चैत्रको 21 र 22 गते महाधिवेशन गर्ने निर्णय गरेको हो। महाधिवेशन सम्पन्न गर्न केन्द्रीय अध्यक्ष बद्री सिग्देलको संयोजकत्वमा महाधिवेशन तयारी मूल आयोजक समिति र डेमोक्रेटिक लयर्स एसोसिएशनका अध्यक्ष योगेन्द्र बहादुर अधिकारीको संयोजकत्वमा 5 सदस्यीय निर्वाचन कमिटि गठन गर्ने निर्णय बैठकले गरेको महासचिव अजय बाबु शिवाकोटीले जानकारी दिनुभयो। यसअघि युनियनको 8 राष्ट्रिय महाधिवेशन विक्रम सम्बत 2071 साल भदौ 21 र 22 गते पोखरामा भएको थियो। केही अन्तर्राष्ट्रिय समाचार। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पमाथि लागेको महाभियोगको प्रस्तावको सुनवाईका क्रममा अमेरिकी संसदको माथिल्लो सदन सिनेटले उक्त प्रस्ताव सम्बन्धी दस्तावेज तथा प्रमाण प्राप्त गरी पेश गर्न पाउनुपर्ने डेमोक्रेटिक पार्टीको पहललाई अस्वीकार गरेको छ। राष्ट्रपति ट्रम्पको रिपब्लिकन पार्टीको बहुमत रहेको माथिल्लो सदन सिनेटले अभियोग सम्बन्धी दस्तावेज र प्रमाण प्राप्त गरी सिनेट समक्ष पेश गर्नुपर्ने डेमोक्रेट पार्टीको 3 पटकसम्मको पहललाई 47-53 मतले खारिज गरिदिएको छ। राष्ट्रपति ट्रम्प विरूद्ध आगामी राष्ट्रपति निर्वाचन जित्न युक्रेनको सहायता खोजेको र त्यसक्रममा आफूलाई सहयोग नगरे लाखौं डलरको सैन्य सहायता रोकिदिने भनी राष्ट्रपतिको पदको दुरूपयोग गरेको आरोप लगाइएको छ। ट्रम्पले डेमोक्रेटिक दलबाट आफूलाई कड़ा टक्कर दिने उम्मेद्वार जो वाइडेनलाई निषेध गर्न, उहाँलाई युक्रेनमा भ्रष्टाचार मुद्दा लगाउन युक्रेनी राष्ट्रपतिलाई आग्रह गरेको फोन सम्वाद बाहिरिएको थियो। उक्त महाभियोग संसदको तल्लो सदनबाट भने पारित भइसकेको छ। अमेरिकाले चीनको वुहान शहरबाट फैलिन शुरू भएको कोरोना भाइरस अमेरिकामा पनि देखिएको पुष्टि गरेको छ। चीनबाट अमेरिका फर्किएका एकजना अमेरिकी नागरिकमा उक्त भाइरस देखा परेको अमेरिकाले जनाएको छ। हालसम्म चीनमा कोरोना भाइरसबाट 6 जनाको मृत्यु भइसकेको छ भने करिब 300 जना संक्रमित छन्।
अर्थमन्त्री डाक्टर युवराज खतिवड़ाले मुलुकको अर्थतन्त्र सुदृढ़ हुँदै स्थायी मार्गमा अघि बढ़िरहेको बताउनु भएको छ। कृषि विकास बैंक लिमिटेडको 53 वार्षिकोत्सवका अवसरमा मंगलबार काठमाडौँमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै अर्थमन्त्री खतिवड़ाले नेपालको अर्थतन्त्र गौरव गर्न लायक बाटोमा रहेको बताउनुभयो। नेपालको समग्र वित्तीय प्रणाली र बैंकिङ प्रणाली दक्षिण एसियामा सबैभन्दा सुदृढ़ प्रणालीको रूपमा स्थापित रहेको उल्लेख गर्दै अर्थमन्त्री खतिवड़ाले निष्क्रिय कर्जा पत्याउनै नसक्ने गरी तल हुनु स्वागत योग्य विषय भएको उल्लेख गर्नुभयो। विगतमा 22% पुगेको मूल्य वृद्धि अहिले 6% सीमित भएको पनि अर्थमन्त्री खतिवड़ाले उल्लेख गर्नुभयो। कार्यक्रममा नेपाल राष्ट्र बैंकका डिप्युटी गवर्नर चिन्तामणि शिवाकोटीले बैंकले कृषि क्षेत्रमा लगानी केन्द्रित गर्नुपर्नेमा जोड़ दिनुभयो। कृषि विकास बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल कुमार उपाध्यायले कृषि क्षेत्रलाई नछोड्ने अरू क्षेत्रलाई जोड़ने नीतिका साथ बैंकले मुलुकका 274 शाखा लाई सूचना प्रविधिमा जोडेर वित्तीय सेवा उपलब्ध गराइरहेको बताउनुभयो। कार्यक्रममा बैंकर्स एसोसिएशनका अध्यक्ष भुवन दालले कृषि विकास बैंकलाई कृषि क्षेत्रमा ठूला आयोजनाका लागि लगानीको नेतृत्व गर्न सुझाव दिनुभयो। मंगलबार धितोपत्र बजारमा नेप्से परिसूचक झिनो अंकले वृद्धि भएको छ। सोमबार 26 अंकले घटेको बजारमा मंगलबार सामान्य सुधार भई निप्से परिसूचक 3.36 बिन्दुले बढ़ेर 1320.47 बिन्दुमा पुगेको छ। झिनो अंकले निप्से उकालो लागे पनि कारोबार रकम भने करिब 1.5 अर्ब नागेको छ। स्टकका अनुसार मंगलबार 183 कम्पनीहरूका 44,55,545 किता शेयरहरू 1,51,79,76,00,000 मूल्यमा किनबेच भएका छन्। कारोबार भएका कुल 12 मध्ये 6 समूहको शेयर ओह्रालो लागेको छ भने 6 समूहको कारोबारमा सुधार भएको छ। उखु किसानको बकेउता भुक्तानी गर्नको लागि सरकारले माघ 7 गते सम्मको अवधि दिएकोमा विभिन्न चिनी मिलहरूले 16,14,00,000 भुक्तानी गरेका छन्। यस अवधिमा 21,40,00,000 भुक्तानी दिन बाँकी रहेको महालक्ष्मी सुगर मिलले 11,50,00,000 भुक्तानी गरेको छ भने अन्नपूर्ण सुगर मिलले 3,90,00,000 मात्र भुक्तानी गरेको छ। त्यसै गरी इन्दिरा सुगर मिलले 74,00,000 भुक्तानी गरेको छ। अन्नपूर्ण सुगर मिलले 42,00,00,000 भुक्तानी गर्नुपर्ने थियो भने महालक्ष्मी सुगर मिलले 21,40,00,000 भन्दा बढ़ी भुक्तानी गर्नुपर्ने रहेको थियो। उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले उखु किसानहरूको भुक्तानीका सम्बन्धमा मंगलबार मन्त्रालयमा चिनी उद्योगका प्रतिनिधिहरूसँग छलफल गरेको छ। छलफलमा श्रीराम सुगर मिल र महालक्ष्मी सुगर मिलका प्रतिनिधिहरूले बाँकी रहेको बकेउता छिट्टै भुक्तानी गर्ने प्रतिबद्धता जनाएका छन्।
आर्थिक समाचारका साथमा भुवन आचार्य, अब खेल समाचार।
नेपाल भलिबल संघको आयोजनामा 5 आरबीबी एनभीए राष्ट्रिय क्लब महिला तथा पुरूष भलिबल च्याम्पियनशीपको महिलातर्फको सेमी फाइनल समीकरण पूरा भएको छ। मंगलबार सम्पन्न ग्रुप एमा दुई विभागीय टोली बीचको प्रतिस्पर्धामा एफएफ सेनाको टीएससी माथि 3-1 जित निकाल्दै समूह विजेता बन्न सफल भयो। दुवै टीम यसअघि नै सेमी फाइनल प्रवेश गरेका थिए। महिलाकै समूह बीको प्रतिस्पर्धामा न्यू डायमण्ड स्पोर्ट क्लब र ढोरपाटन स्पोर्ट क्लब बीचको खेलमा न्यू डायमण्डले जित निकाल्यो। यसका साथै न्यू डायमण्ड समूह विजेता बन्दै सेमी फाइनलमा सेनासँगको भिडन्त पक्का गर्यो। अब सेमी फाइनलमा एफएफले समूह बीको उपविजेता, अर्को विभागीय टोली नेपाल पुलिस क्लबसँग र टीएससीले समूह को विजेता न्यू डायमण्ड स्पोर्ट क्लबसँग फाइनल प्रवेशका लागि प्रतिस्पर्धा गर्नेछन्। राष्ट्रिय खेलकुद परिषदको कवरहरूमा संचालित प्रतियोगिताको पुरूषतर्फ लीगको अन्तिम खेलमा एफएफ र पुलिसले जित निकालेका छन्। एफएफले ग्रुप बीमा जाउलाखेल भलिबल ट्रेनिङ सेन्टरलाई 3-0 सोझो सेटमा पराजित गर्दै 6 अङ्क सहित समूह विजेता बन्यो। त्यस्तै पुलिसले पनि समूह सीको खेलमा मणिमुकुन्द भलिबल क्लबलाई 3-0 सोझो सेटमा पराजित गर्दै समूह विजेता बन्न सफल भयो। यसका साथै पुरूषतर्फ क्वार्टर फाइनलको समीकरण पूरा भएको छ। पुरूषतर्फ क्वार्टर फाइनलमा समूह एकको विजेता सेनाको टीएससीले समूह सीको उपविजेता मणिमुकुन्द भलिबल क्लबसँग प्रतिस्पर्धा गर्नेछ। त्यस्तै समूह बीको विजेता एफएफले समूह डीको उपविजेता बुद्धटोल युवा भलिबल क्लबसँग प्रतिस्पर्धा गर्नेछ।
खेल समाचारका साथमा अजय बम। अब मौसम। आज देशभर मौसम प्राय सफा रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ। गत 24 घण्टामा काठमाडौँ उपत्यकामा रेकर्ड गरिएको अधिकतम तापक्रम 14.5 डिग्री सेल्सियस, न्यूनतम तापक्रम 1.6 डिग्री सेल्सियस, सापेक्षिक आर्द्रता 70%। आज दिउँसो काठमाडौँ उपत्यकाको अधिकतम तापक्रम 16-18 डिग्री सेल्सियसका बीच रहने अनुमान गरिएको छ। काठमाडौँ उपत्यकामा सूर्योदय अघि बिहान 6:55 भयो भने सूर्यास्त भरि 5:36 हुनेछ। इस प्रसारण का प्रमुख समाचार पुनः एक पटक। प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीद्वारा संयुक्त रूपमा विराटनगर स्थित एकीकृत भन्सार जाँच चौकीको उद्घाटन, दुई देशबीच उत्पन्न समस्या समाधान गर्नुपर्नेमा प्रधानमन्त्री ओलीद्वारा समकक्षी मोदीको ध्यानकर्षण। प्रतिनिधि सभाको सभामुख पदमा नेकपा नेता अग्निप्रसाद सापकोटाको मात्र उम्मेद्वारी, प्रतिनिधि सभाको ओझ गरिमा र मूल्य उच्च बनाइराख्न आफ्नो प्रयास केन्द्रित रहने नेता सापकोटाको भनाई। धादिङमा मिनी ट्रक दुर्घटना हुँदा 7 जनाको मृत्यु, मकवानपुर स्थित दामनको रिसोर्टमा मृत्यु भएका 8 जना भारतीयको शनाखत, र रिपब्लिकन पार्टीको बहुमत रहेको अमेरिकी संसदको माथिल्लो सदन सिनेटमा राष्ट्रपति ट्रम्पमाथि लगाइएको महाभियोगको प्रस्तावमा छलफल चल्दै गर्दा महाभियोग प्रस्ताव सम्बन्धी दस्तावेज र प्रमाणहरू प्राप्त गरी पेश गर्न पाउनुपर्ने डेमोक्रेटिक पार्टीको पहल अस्वीकृत। बिहान 7 बजेको समाचार सकियो। अर्को समाचार प्रसारण 8 बजे अंग्रेजीमा सुन्न सक्नुहुनेछ। हवस्त, नमस्कार।